الرحيم. الحمد لله رب العالمين، وصلى الله تعالى وسلم على سيدنا محمد خاتم النبيين وآله وصحبه أجمعين، أما بعد. تن ملفوظات حضرت والا حضرت شاہ حکیم اختر صاحب کے سنائے جاتے ہیں. اللہ تعالی ہم سب کو سمجھنے کی عمل کی توفیق عطا فرمائے. عنوان ہے اطمینان کا مزہ مجاہدے اور مشقت کے بعد ہے. انسان دنیا میں اطمینان چاہتا ہے، عافیت چاہتا ہے، راحت چاہتا ہے، تو فرمایا پہلے مجاہدہ کرنا پڑتا ہے، مشقت اٹھانی پڑتی ہے. جب مجاہدہ اور مشقت اٹھائے گا پھر اطمینان کا مزہ بھی حاصل ہوگا. اس پر فرمایا کہ مجاہدے کے بعد اطمینان کا مزہ آتا ہے. ہر شے اس کی ضد سے پہچانی جاتی ہے. جیسے چھٹی کا مزہ مشغولی کے بعد ہے. بھائی آدمی کو چھٹی چاہیے، پہلے پڑھے 6 ہفتے، 4 ہفتے، 5 ہفتے، یا ہفتے میں 5 دن پڑھتا ہے، پھر اس کے بعد چھٹی کا مزہ آتا ہے. اگر ہر وقت چھٹی رہے تو مزہ بھی نہیں آئے گا. ایسی آرام کا مزہ تھکاوٹ کے بعد ہے. جب آرام میں لذت کب ملے گی؟ جب آدمی تھکے نہیں تو ویسی خامہ کمر دکھے گی. تو مزہ اسی وقت ہے آرام کا جب انسان کو تھکاوٹ حاصل ہو، تھک جائے تب. اسی طرح دنیاوی مشکلات، پریشانیاں ہمارے دل کو، مومن کے دل کو خوشی پہچاننے کے لیے آتی، خوشی پہنچانے کے لیے آتی ہے. دنیاوی مشکلات بھی آتی ہیں. کیوں آتی ہیں؟ تاکہ ہمیں خوشی پہنچائی جائے. اب آپ تعجب کریں، یہ عجیب سی بات ہے، تکلیف آ رہی اور کہہ رہے خوشی کے لیے. تو تکلیف کے بعد جب پھر اللہ تعالیٰ راحت عطا فرمائیں گے، اس وقت اس کا مزہ آئے گا، خوشی کا مزہ. تو تکلیف کا مزہ ہوتا ہے، یہ راحت کا مزہ ملے گا تکلیف کے بعد. دنیاوی مشکلات، پریشانیاں ہمارے دل کو، یعنی مومن کے دل کو خوشی پہنچانے کے لیے آتی ہے. یہ حقیقت اگر ہماری سمجھ میں آ جائے تو بہت سی مشکلات آسان ہو جائیں گی. مشکلات کے وقت بھی آدمی کیا کہے گا کہ بھائی مشکل اس لیے دی اللہ تعالیٰ نے تاکہ اس کے بعد اللہ راحت پہنچائے. ان مع العسر یسرا، اللہ نے فرمایا، 2 مرتبہ فرمایا، گویا مؤکد کر دیا کہ تنگیاں آئیں گی اور پھر اللہ تعالیٰ اس کے بعد آسانی بھی عطا فرمائیں گے. لہذا انسان کو تنگی سے، پریشانی سے، مصیبت سے، بیماری سے گھبرانا نہیں چاہیے. یہ سب حالات ہیں، حالات دنیا میں آتے ہیں اسی لیے تاکہ انسان کو بعد میں اللہ تعالیٰ راحت عطا فرمائے، لذت اور مزہ عطا فرمائے، اور اس وقت اس کا لطف حاصل ہو. اسی پر فرمایا کہ اسی لیے اگر اللہ تعالیٰ چاہتے تو جس بندے کو 80 سال زندہ رکھنا ہے اس کو 80 سال کا روٹی، کپڑا، پیسہ اکٹھا دے دیتے کہ لو بھائی تم 80 سال زندہ رہو گے، اللہ نے ذمہ لیا ہے. وما من دابۃ فی الارض الا علی اللہ رزقها، تو اللہ ہر ایک کو کھلانے والے ہی ہیں، اللہ کی ذمہ داری. اللہ تعالیٰ فرماتے میری ذمہ داری، میں نے بندے کو پیدا کیا ہے، مجھے بندے کو رکھنا ہے. تو 80 سال رکھنا ہے تو 80 سال کی روزی بھی دینی ہے. لیکن اللہ نے کسی کے لیے یہ نہیں کیا کہ ایک ساتھ 80 سال کی روزی کا انتظام کر دیا ہو. تھوڑا تھوڑا مل رہا ہے، تھوڑا تھوڑا کر کے دیتے ہیں تاکہ جب ختم ہو تو مجھ سے فریاد کرے اور دعا مانگے کہ اللہ روزی ختم ہو گئی، اب بھیج دیجئے. تو پھر اللہ تعالیٰ کو بھی رحم آتا ہے، اللہ تعالیٰ پھر بھیجتے ہیں. جیسے کوئی باپ اپنے بچے کو کہیں تعلیم کے لیے بھیجتا ہے تو 4-5 سال کا خرچ اکٹھا نہیں دیتا، ہر ماہ بھیجتا رہتا ہے تاکہ جب خرچ ختم ہو جائے تو خط لکھے کہ ابا پیسے ختم ہو گئے ہیں، اب اور بھیجو. اور پھر اس کے بعد جب پیسے ملتے ہیں تو مزہ بھی اس کا ویسے ہی آتا ہے، اور تھوڑے دن تنگی رہتی ہے تو اور لطف آتا ہے. 10 دن گزر گئے، 5 دن گزر گئے، پیسے جیب میں نہیں، چائے پینے کے پیسے نہیں ہیں، तो अब मज़ा कब आएगा, जब उसके बाद पैसे आएंगे फिर इकट्ठा मज़ा आएगा। तो अजीब देखो मिसाल दी है, तो अल्लाह ताला की भी ये हिकमत है, वरना वाकया ये है कि जितने दिन दुनिया में रहना है अल्लाह ताला खिलाएंगे, एक साथ किसी को नहीं देती। अलग बात है किसी ने बहुत कुछ जमा करके रखा हो और ज़िंदगी भर के लिए काफ़ी हो, एक अलग बात है, लेकिन आम हाल ये है कि इंसान की रोज़ी धीमे धीमे आती, कमाता है आती, कहीं भी काम करो एक महीना काम करो कि रोज़ी मिलेगी, साल की नहीं मिलती, एक महीने की मिलती, फिर काम करो फिर मिलेगी, फिर काम करो फिर मिलेगी। और फिर एक हज़रत ने नसीहत फरमा रहे हैं जो हदीस शरीफ का मज़मून है, जब कोई गम परेशानी फ़िक्र हो तो अल्लाह से फरियाद शुरू कर दो। हुज़ूर अकरम सल्लल्लाहु ताला वसल्लम को जब कोई गम परेशानी फ़िक्र लाहिक होती थी तो फौरन नमाज के लिए खड़े हो जाते थे। मुश्का शरीफ की हदीस है, अबू दाऊद शरीफ में, कानन नबी सल्लल्लाहु अलैहि वसल्लम इज़ा हज़बहु अम्रुन सल्ला, अगर मालिक से फरियाद ना करेंगे तो किससे करेंगे। ऐसे मौके पर कसरत से दुआ करो, मायूस ना होना चाहिए। आदमी बहुत जल्द मायूस हो जाता है, कहने के कहीं से नहीं आ रहा है, बस नाउम्मीद हो गया, शैतान जो है नाउम्मीद करता है, और फिर पता नहीं क्या क्या ख्यालात और वसाविस और तरह तरह के फ़िक्रें दिलों में डाल देता है, परेशान कर देता है। अल्लाह से नाउम्मीद होना बहुत बड़ी बात है, अलियासो कुफ्रुन, कुफ्र तक इंसान को पहुंचा जाता है नाउम्मीद होना। मोमिन है मुसलमान है किसी भी हाल में नाउम्मीद नहीं अल्लाह से, अल्लाह हर वक्त मदद करने को तैयार है, बस इंसान को थोड़ी सी तवज्जो चाहिए, तवज्जो इंसान में पैदा हो जाए अल्लाह ताला ज़रूर मदद करते हैं। तो फरमाते हैं मालिक से फरियाद ना करेंगे तो किससे करेंगे, ऐसे मौके पर कसरत से दुआ करनी चाहिए, मायूस ना होना चाहिए। हज़रत इमाम बुखारी रहमतुल्लाह अलैह बचपन में नाबीना हो गए, तो आँख चली गई एकदम, 3 साल या 4 साल की उम्र थी, अचानक नाबीना हो गए। वालिदा ने आपकी बिनाई के लिए इस कदर दुआ की कि एक मरतबा ख्वाब में हज़रत इब्राहीम अलैहिस्सलाम की ज़्यारत हुई और फरमाया क़द रद्दल्लाहु अला इब्निक बसरहु बिकसरत दुआ ही लहू, अल्लाह ताला ने तुम्हारी कसरत से दुआ करने की बरकत से तुम्हारे बेटे की बिनाई वापस कर दी। अल्लाह कितना बड़ा मामला है, अल्लाह का करामत भी है और साजियत ये है कि दुआ कितने अहतमाम से, कितना रो रो कर दुआ की होगी, अल्लाह ने दुआ कबूल फरमा। और फिर क्या शान पैदा हुई इमाम बुखारी की, दुनिया जानते, ऐसी किताब लिख गए 16 बरस में कि आज 1400-1200 बरस गुजर गए, सारी दुनिया में किताब पढ़ी पढ़ाई जाती है, एक तरह का मौजज़ा हो गया, इस्लाम का मौजज़ा इमाम बुखारी की करामत। हर आलिम पढ़ता है, हर मुहद्दिस पढ़ता है, हर शख्स पढ़ता है, और कहते हैं कुरान करीम के बाद अगर किसी का दर्जा हो तो सही है बुखारी का है, कितना ऊंचा मकाम मिला उनको। तो बचपन में वालिदा की भी करामत ये देखिए, नाबीना हो गए, अल्लाह ताला से इतनी दुआ की, रो रो कर गिर गिरा कर के हज़रत इब्राहीम अलैहिस्सलाम ने फरमाया कि अल्लाह ने तुम्हारे बेटे की निगाह तुम्हारी कसरत से दुआ करने की वजह से वापस कर दी। फरमाया सुबह उठकर देखा तो बिनाई आ चुकी थी, बच्चा देखता हो गया था। हज़रत ने एक अजीब उनवान फरमाया, फरमाया जब कोई मुसीबत आ जाए तो जायज़ा लो कि अगर मुसीबत में दुआ और रुजू इल्लाह की तौफीक हो जाए और ज़्यादा क़ुर्ब इल्लाह नसीब हो जाए तो समझ लो कि ये मुसीबत रफ़े दर्जात के लिए आया, इंसान के दर्जात बुलंद होंगे इस पर। और अगर कोई मुसीबत में हवास बाख्ता हो जाए, उसके दिल में ये ख़्याल भी ना आए कि कोई मुसीबत भेजने वाला भी है, किसी ने मुसीबत और परेशानी भेजी है, उसी से मुसीबत दूर होने की दुआ करे, अगर ये ख़्याल नहीं आ रहा है तो समझो कि ये मुसीबत किसी गुनाह की सज़ा में है। भाई मुसीबतें आती हैं दो तरह की, अगर इंसान की तवज्जो हो गई अल्लाह की तरफ کہ اللہ معاف فرما دے, میرے گناہ معاف فرما دے, اللہ کی طرف رجوع کر, تو سمجھو کہ اس سے انسان کے درجات بلند ہوں. یہ مصیبت درجات کو بلند کرنے کے لیے آئی ہے. اور اگر انسان کی توجہ ادھر نہیں ہوئی, ادھر ادھر گویا پریشان ہو رہا ہے, پریشان پھر رہا ہے اور اللہ کی طرف رجوع نہیں کر رہا ہے, تو سمجھو یہ کسی گناہ کی سزا مل رہی, اللہ اس سے بچائے. تو اس وقت خوب توبہ استغفار کرو, اس وقت خوب توبہ استغفار کرو اور کسی اللہ والے کی صحبت میں چلے جاؤ. وہاں جا کر بھی جب موقع لگے دعا کر لو, اللہ والوں سے بھی دعا کرا لو, انشاءاللہ اللہ تعالیٰ پھر مصیبت کو دور فرمائیں گے. یہ چند باتیں عرض کی گئی, اللہ تعالیٰ ہمیں عمل کی توفیق عطا فرمائے. مصیبت, تکلیف, پریشانی دنیا میں ہر انسان کے ساتھ لگی ہوئی ہے اور دنیا نام ہی اسی کا ہے. کبھی انسان نہ گھبرائے, اگر مصیبت ہے تو سمجھو دنیا ہے, اور دنیا ہے تو مصیبت ہے. اب یہ مصیبت نہیں آنی چاہیے, کبھی دنیا میں رہنا بھی نہیں چاہیے, پھر کہیں اور چلے جاؤ, کسی اور عالم میں چلے جاؤ, وہاں مصیبت نہیں ہوگی. تو دنیا میں اللہ تعالیٰ نظام ہی ایسا بنایا, یہ تکوینی نظام ہے, راحتیں بھی رکھی ہیں, بے شمار راحتیں, اور تکلیفیں بھی رکھی ہیں. کچھ نہ کچھ تکلیفیں ہر انسان کو آتی, وہ آتی ہیں اللہ کی طرف توجہ کرنے کے لیے. انسان دنیا میں ذرا ادھر ادھر بھٹک جاتا ہے, جب زیادہ راحت کے نقشے سامنے آتے ہیں تو اللہ تعالیٰ تھوڑی بہت پکڑ بھی کرتے ہیں تاکہ تھوڑا مسجد سے قریب ہو, اللہ سے قریب ہو, اللہ سے مانگے, توبہ و استغفار کرے, اللہ تعالیٰ مصیبت کو دور فرما دیتے. پھر جب دنیا سے مصیبت ٹل گئی, راحت مل گئی, عافیت مل گئی, نیک انسان بن گیا, پھر مرنے کے بعد اللہ تعالیٰ وہ راحت کی شکلیں عطا فرمائیں گے جس کا دنیا میں انسان تصور بھی نہیں کر سکتا. اللہ تعالیٰ ہم سب کو وہاں کی نعمتوں سے مالا مال فرمائے, اور دنیا کی مصیبتوں کو بھی اللہ تعالیٰ ہمارے لیے مزیدار بنا دے. سبحان اللہ وبحمدہ, سبحان اللہ جن میں رضی اللہ کر لیجیے. اللهم انت السلام منك السلام, تباركت ربنا وتعاليت يا ذا الجلال والإكرام. اللهم ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم اغفر لنا ذنوبنا وإسرافنا في أمرنا وثبت أقدامنا وانصرنا على القوم الكافرين. اللهم ثبت أقدامنا وانصرنا على القوم الكافرين. اللهم اهدنا واهد بنا واجعلنا سببا لمن اهتدى. اللهم آت نفوسنا تقواها وزكها, أنت خير من زكاها, أنت وليها ومولاها. اللهم احفظنا من كل بلاء الدنيا وعذاب القبر وعذاب الآخرة. اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان واحشرنا يوم القيامة مع المتقين والأبرار. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. ربنا تقبل منا إنك أنت السميع العليم, وتب علينا يا مولانا إنك أنت التواب الرحيم. وصلى الله وسلم على خير خلقه سيدنا محمد وآله وصحبه أجمعين. برحمة.